السلام علیکم، وائس آف امریکہ واشنگٹن سے خبروں کے ساتھ میں ہوں یاسمین جمیل۔ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی نے کہا ہے کہ پرامن افغانستان پاکستان کے بہترین مفاد میں ہے۔ پاک افغان ہم آہنگی کو نقصان پہنچانے کے لیے سرگرداں قوتوں کا مل کر مقابلہ کریں گے۔ انہوں نے واضح کیا کہ افغانستان میں پاکستان کا کوئی فیورٹ دھڑا نہیں ہے۔ افغانستان کے سابق مشیر سلامتی حنیف آتمر کہتے ہیں کہ پاکستان نے افغانستان کی مدد کی، لیکن اب ہمیں دو مقامات پر پاکستان کی مدد کی ضرورت ہے۔ پاکستان مسلم لیگ نون کی نائب صدر مریم نواز نے حکومت کے ساتھ میثاق معیشت کی تجویز کو مسترد کرتے ہوئے الزام لگایا ہے کہ وزیراعظم میثاق معیشت کی آڑ میں اپنی نااہلی اور ناکامیوں کا الزام اپوزیشن کے سر تھوپنا چاہتے ہیں۔ انہوں نے اپنے والد اور سابق وزیراعظم نواز شریف کی صحت سے متعلق بھی تحفظات کا اظہار کرتے ہوئے کہا کہ پاکستان نہ تو مصر ہے اور نہ نواز شریف محمد مرسی۔ مریم نواز کی سخت پریس کانفرنس اور بلاول بھٹو کی حکومت پر کڑی تنقید کے بعد یہ سوال پیدا ہو گیا ہے کہ قومی اسمبلی میں حکومت اور حزب اختلاف کے درمیان ہونے والی حالیہ مفاہمت کتنی دیر پا ثابت ہوگی۔ سیاسی درجہ حرارت بڑھنے سے یہ خدشات بھی دوبارہ پیدا ہو گئے ہیں کہ آیا حکومت قومی اسمبلی سے آئندہ مالی سال کا بجٹ منظور کرا پائے گی یا نہیں۔ تفصیلات کے ساتھ اسلام آباد سے علی فرقان۔
وزیر اعظم عمران خان متعدد بار شکوہ کر چکے ہیں کہ وہ جب سے وزیر اعظم بنے ہیں انہیں قومی اسمبلی میں بولنے نہیں دیا گیا اور اپوزیشن کی جانب سے شور شرابہ کیا جاتا ہے۔ شاید اسی بنا پر وزیر اعظم عمران خان نے قومی اسمبلی کے جاری اجلاس کی بجائے رواں ماہ دو بار قوم سے ویڈیو بیان کے ذریعے خطاب کیا۔ قومی اسمبلی کا حالیہ بجٹ اجلاس اپنے ابتدائی دنوں میں شدید ہنگامہ آرائی کا شکار رہا، تاہم جمعرات سے ایوان کی کارروائی معمول کے مطابق چل رہی ہے۔ ایسے میں سوال یہ اٹھتا ہے کہ کیا وزیر اعظم عمران خان کو قومی اسمبلی سے خطاب کرنے دیا جائے گا؟ ایوان کے ماحول میں شدت اور پھر اچانک معمول پر آنے نے صحافتی حلقوں میں سوالات کو جنم دیا ہے اور اسے حکومت اور اپوزیشن کے درمیان مفاہمت قرار دیا جا رہا ہے۔ حکومتی وزراء اور اپوزیشن رہنماؤں نے بھی اس کی تصدیق کی اور کہا کہ اپوزیشن اور حکومت کے درمیان ایوان کی کارروائی کو چلانے کے حوالے سے مفاہمت ہوئی ہے اور اب ایوان کے دونوں جانب کے اراکین ایک دوسرے کی تقاریر پر شور شرابہ نہیں کریں گے۔ لیکن جمعے کے روز بلاول بھٹو نے سابق وزیر اعظم بینظیر بھٹو کے 66ویں یوم پیدائش کے موقع پر نواب شاہ میں عوامی جلسہ سے خطاب کرتے ہوئے حکومت کو ہدف تنقید بنایا۔ ہفتے کے روز مسلم لیگ نون کی نائب صدر اور سابق وزیر اعظم نواز شریف کی بیٹی مریم نواز نے لاہور میں پریس کانفرنس کرتے ہوئے حکومت کے ساتھ کسی قسم کی مفاہمت کی بات چیت کو یکسر مسترد کر دیا۔ حزب اختلاف کی دونوں بڑی جماعتوں کی قیادت کی جانب سے حکومت مخالف جارحانہ انداز سے یہ خدشات دوبارہ جنم لینے لگے ہیں کہ کیا قومی اسمبلی کا مفاہمانہ ماحول جاری رہ سکے گا۔ پیپلز پارٹی کے مرکزی رہنما نوید قمر نے وائس آف امریکہ کو بتایا کہ حزب اختلاف اور حکومتی رہنماؤں کا اسپیکر قومی اسمبلی کے ساتھ یہ اتفاق طے پایا ہے کہ دونوں جانب سے ایک دوسرے کے خیالات کو کسی رکاوٹ کے بغیر اظہار خیال کرنے دیا جائے گا۔
اسپیکر صاحب کے سربراہی میں جو میٹنگ ہو رہی تھی اس میں یہ فیصلہ ہوا کہ تمام لوگ جو ہیں چاہے گورنمنٹ کے ہوں چاہے اپوزیشن کے ہوں ان کو اپنے اپنے ویو پوائنٹ بغیر کسی رکاوٹ کے دینے کی اجازت ہوگی اور ان کو انٹرپٹ یا ڈسرپٹ نہیں کیا جائے گا، بشمول پرائم منسٹر کے اور جو اپوزیشن کے تمام لیڈران ہیں۔
مشیر اطلاعات ڈاکٹر فردوس آشکوان نے اسلام آباد میں پریس کانفرنس کی اور کہا کہ بجٹ منظور نہ ہونے دینے کے دعوے جاتی عمرہ میں ہی دفن ہو گئے۔ انہوں نے کہا کہ بلاول بھٹو بھی اپنے والد کے بیانیاں کی نفی کر رہے ہیں اور مسلم لیگ نون دو بیانیوں کے درمیان دھنس چکی ہے۔
تو آپ دونوں نے تو طے کیا تھا کہ یہ بجٹ نہیں ہونے دینا، ہم نے احتجاجی تحریک چلانی ہے، وہ تحریک کدھر گئی، وہ عوام کدھر گئے؟ اس کا مطلب یہ ہوا کہ یہ ساری گیدڑ بکیاں آپ کی وزیر اعظم عمران خان اور ان کی حکومت کو اور قومی سلامتی کے اداروں کو اور عدالتوں کو بلیک میل کرنے کے لیے ہیں۔
پارلیمانی امور کے صحافی اعجاز احمد سمجھتے ہیں کہ وزیر اعظم عمران خان بجٹ اجلاس سے خطاب نہیں کریں گے کیونکہ وہ گرفتار اپوزیشن رہنماؤں کو اسمبلی میں لانے کے اسپیکر کے احکامات سے زیادہ خوش نہیں ہیں۔ اعجاز احمد کہتے ہیں کہ حکومت کو بجٹ منظوری میں اپوزیشن کی جانب سے مخالفت اور دشواری کا سامنا ہوگا، تاہم ان کے مطابق حکومت بجٹ منظور کروانے میں کامیاب ہو جائے گی۔
بجٹ اجلاس کے بعد جو بلاول کہتے ہیں زبردست قلندر ہوگا اور مذہب نواز بھی آنے کو تیار ہیں, وہ ظاہر سی بات ہے بہت سارے اور فیکٹر بھی ہیں اور اپوزیشن کو اپنی سیاست بھی دیکھنی ہے, تو بجٹ اجلاس کے بعد کوئی مفاہمت نہیں ہوگا. جو جہاں تک بجٹ کے پاس ہونے کا تعلق ہے, میری جو اعتراض بھی ہیں اور جو میری ذاتی رائے ہے وہ یہی ہے کہ حکومت ذرا مشکل ہوگی لیکن فیل پروف کر جائے گی اور بجٹ کو منظور کرانے میں کامیاب ہو جائے گی.
پیپلز پارٹی کے رہنما نوید قمر بھی کہتے ہیں کہ بجٹ کی منظوری کا دار و مدار اپوزیشن اور حکومتی اراکین کی بجٹ منظوری کے وقت ایوان میں موجودگی پر ہے, جس کا فیصلہ بجٹ منظوری کے وقت ہی ہو سکے گا. خیال رہے کہ پیپلز پارٹی کے چیئرمین بلاول بھٹو نے بجٹ منظور نہ ہونے دینے کے لیے اپوزیشن جماعتوں اور حکومتی اتحادیوں سے رابطے کے لیے ایک کمیٹی تشکیل دے رکھی ہے, اور بلاول بھٹو کا دعویٰ ہے کہ وہ بجٹ منظور نہیں ہونے دیں گے. علی فرقان, اردو وی او اے, اسلام آباد.
قبائلی اضلاع میں ہونے والے الیکشن کے لیے امیدواروں کی جانب سے مختلف علاقوں میں کیمپین جاری ہے, تاہم اپوزیشن پارٹیوں کی جانب سے صوبائی حکومت پر قبل از الیکشن دھاندلی کے الزامات سامنے آ رہے ہیں. اس بارے میں ایک رپورٹ آپ ابھی کچھ دیر پہلے سن چکے ہیں. پاکستان میں ریل گاڑیوں کے پٹری سے اترنے کے واقعات میں گزشتہ ایک سال کے دوران کئی گنا اضافہ ہوا ہے, جس سے جانی نقصانات بھی ہوئے ہیں. ماہرین کا کہنا ہے کہ ان حادثات میں ریلوے کے فرسودہ سگنل نظام اور انسانی غلطیوں کا امکان زیادہ دکھائی دیتا ہے, جس کا فوری تدارک کرنے کی ضرورت ہے. تفصیلات کراچی سے محمد ثاقب کی اس رپورٹ میں.
پاکستان میں گزشتہ چند ماہ کے دوران ریل حادثات میں اضافہ ہوا ہے. جمعے کے روز بھی کراچی سے لاہور جانے والی جناح ایکسپریس کو اس وقت حادثہ رونما ہوا جب وہ حیدرآباد کے قریب ٹریک پر پہلے سے موجود ایک مال گاڑی سے جا ٹکرائی. اس کے نتیجے میں ٹرین ڈرائیور سمیت عملے کے 3 افراد ہلاک ہو گئے تھے, جبکہ مسافر ریل گاڑی کا انجن بھی مکمل طور پر تباہ ہو گیا. اس سے قبل مئی میں ضلع نوشہر و فیروز کے علاقے پڈیدن میں مال گاڑی پٹری سے اتر جانے کے باعث کراچی سے ملک کے مختلف علاقوں کو جانے والا روٹ گھنٹوں معطل رہا, جبکہ 2 اپریل کو رحیم یار خان, 11 اپریل کو مہراب پور اور 15 جون کو بھریا روڈ کے قریب بھی مال گاڑیاں پٹری سے اتر گئی تھیں. کئی ماہ سے ٹرینوں کے پٹری سے اتر جانے کے ایسے واقعات ملک کے مختلف علاقوں میں تواتر سے رپورٹ ہو رہے ہیں. پاکستان ریلوے کی اپنی رپورٹ کے مطابق 2014 کے دوران 121, 2015 میں 175 اور 2016-17 کے دوران 37 ٹرین حادثات کے واقعات رونما ہوئے. ان حادثات میں ٹرینوں کے ٹکرانے, پٹری سے اترنے, ریلوے کراسنگ پر پھاٹک نہ ہونے سے حادثات یا پھر آتش زدگی کے واقعات شامل ہیں, اور زیادہ تر حادثات میں ریلوے کا فرسودہ سگنل سسٹم کار فرما رہا ہے. کئی دہائیوں تک ریلوے میں فرائض سر انجام دینے والے اور ریلوے مزدور یونین کے سابق عہدیدار منظور رضی کے مطابق ان حادثات کی بنیادی وجوہات میں فرسودہ ٹیکنالوجی کا استعمال, پٹریوں کی مرمت نہ ہونا اور پھر عملے کی ٹریننگ کا فقدان شامل ہے.
یہ شیخ رشید کے دور میں اس نے ایک تو ٹرینیں چلا دی زیادہ, ہمارا ٹریک ہے کمزور, 105 تک اسپیڈ میں پیسنجر گاڑیاں جا سکتی ہیں. ٹریک میں ڈالتے ہیں, آپ نے دیکھا ہوگا ریل کی پٹری پہ پتھر ہوتے ہیں, یہ پتھر ہر سال سینکشن ہوتے ہیں کراچی سے لے کے لنڈی کوتال ادھر زیدان تک, اور یہ اکثر کئی پٹری میں پڑے نہیں ہوتے.
تقریباً 40 سال تک پاکستان ریلوے میں مختلف عہدوں کے بعد چیف انجینئر کے طور پر ریٹائرڈ ہونے والے مبین الدین احمد کے مطابق ایسے حادثات میں انسانی غلطیوں کا ہاتھ زیادہ کار فرما ہے. ان کے مطابق برصغیر میں ریلوے 1855 سے رواں دواں ہے. 19ویں صدی میں اس نظام کی بنیاد جس سگنل سسٹم پر ڈالی گئی وہ آج بھی تھوڑی بہت تبدیلیوں کے ساتھ فعال ہے, اور یہ نظام ریلوے کی ضروریات کو احسن طریقے سے پورا بھی کر رہا ہے. لیکن ریل گاڑیوں میں ٹکراؤ کے واقعات کے تدارک کے لیے خودکار بلاک سسٹم یا جسے کمپیوٹر بیسڈ انٹر لاکنگ سسٹم بھی کہا جاتا ہے کو اپنانے کی ضرورت ہے, جس کے لیے کام تو جاری ہے لیکن وہ سست روی کا شکار ہے.
ہمارے سسٹم میں کوئی غلطی نہیں ہے, چاہے کیسی بھی ہو, یہ 200 سال پرانا بھی سسٹم ہو تب بھی نہیں ہے بھائی. وہ انگریزوں نے جو سسٹم بنایا تھا وہ بہت ہی زبردست تھا, وہ اس زمانے میں فول پروف سسٹم تھا.
ایک رپورٹ کے مطابق پاکستان میں ریلوے کی اوسط رفتار 51 کلومیٹر فی گھنٹہ ہے. بہت سی ٹرینوں کی رفتار اس وجہ سے بھی کم رکھنا پڑتی ہے کیونکہ ریلوے ٹریک پر کئی جگہوں پر سالوں سے مرمت نہ ہو سکی. اگرچہ اس مقصد کے لیے ریلوے ڈویژن کو کثیر بجٹ فراہم کیا جاتا ہے, لیکن پھر بھی گزشتہ 5 سال کے دوران ٹرین کے پٹریوں سے اترنے کے کم از کم 50 سے زائد واقعات رونما ہوئے ہیں. دوسری جانب چین پاکستان اقتصادی راہداری کے منصوبے کے تحت پاکستان میں ریلوے کے نظام کو جدید خطوط پر استوار کرنے اور ٹریک دوہرا کرنے کا کام بھی جاری ہے, جس پر سرمایہ چینی حکومت فراہم کر رہی ہے. تاہم ماہرین نے خبردار کیا ہے کہ ریلوے کے سگنل سسٹم کو جدید بنانے اور عملے کی بہتر ٹریننگ تک حادثات کی شرح میں خاطر خواہ کمی نہیں لائی جا سکتی. محمد ثاقب, وائس آف امریکہ, کراچی.
मीडियम वेव 972 किलोहर्ट्ज़ पर, यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
अमरीका और आलमी मालियाती निज़ाम के तहफ़ के लिए काम करने वाले एक ग्रुप से मुंसलिक 30 से ज्यादा दूसरे मुल्क ईरान के मालियाती इदारों पर अपनी निगरानी सख्त करने पर मुत्तफिक हो गए हैं। जुमे के रोज़ ऑरलैंडो फ्लोरिडा में फाइनेंशियल एक्शन टास्क फोर्स के एक इजलास के बाद जारी एक बयान में 36 हुकूमतों और खलीज तआवुन कौंसिल और यूरोपीय कमीशन ने कहा कि वह ईरान में कायम मालियाती इदारों की निगरानी में इजाफा कर देंगे। FATF ने कहा कि उसे इस बारे में मायूसी हुई है कि ईरान ने अभी तक मनी लॉन्ड्रिंग और दहशतगर्दी की मालियाती मदद के बारे में खदशात से निपटने के लिए इकदाम का कोई सिलसिला शुरू नहीं किया है। ईरान ने हफ्ते के रोज खबरदार किया है कि वह अपने खिलाफ किसी भी जारियत का फौरी जवाब देगा। ईरान की वजारत खारजा के तर्जमान अब्बास मूसवी ने नीम सरकारी खबर रसाई इदारे को बताया कि ईरान अपनी किसी भी सरहद की खिलाफ वर्जी की इजाजत नहीं देगा। उनका कहना था कि ईरान अमरीका की जानब से किसी भी जारियत या खतरे का मजबूती से मुकाबला करेगा। बरतानिया के मशरक वस्ती के उमूर के वजीर एंड्रियो मॉरिसन ईरानी अहदेदारों से बातचीत के लिए इतवार को तेहरान जा रहे हैं। बरतानवी वजारत खारजा का कहना है कि मॉरिसन ने खत्े में जारी कशीदगी फौरी कम करने की अपील की है। मॉरिसन 2015 के जौहरी मुआहदे से निकल जाने की ईरानी धमकी पर भी उनसे बातचीत करेंगे। अमरीका ने एक साल कबल इस मुआहदे से निकलने के बाद ईरान पर पाबंदियां लगानी शुरू कर दी थीं। और यहां अमरीकी दारुलहुकूमत वाशिंगटन में कौमी सलामती से मुतालिक अहदेदार उन अखबारात की खबरों पर तबसरा करने से इनकार कर रहे हैं जिनमें कहा गया था कि सदर डोनाल्ड ट्रंप ने जुमेरात के रोज ईरान पर हमले की इजाजत दे दी थी, तहम बाद में उन्होंने इस फैसले को नामालूम वजूहात की बिना पर तब्दील कर दिया। इस बारे में जेल्टिका होक की रिपोर्ट पेश कर रहे हैं अंजुम हेरल गिल।
कनाडा के वजीर आजम जस्टिन ट्रूडो के हमरा रिपोर्टरों से बात करते हुए सदर ट्रंप का कहना था कि ईरान ने अमरीकी ड्रोन गिराया है जिससे अमरीका और ईरान के दरमियान पहले से कशीदा ताल्लुकात में मजीद पेचीदगी पैदा होगी। सदर ट्रंप का कहना था, अगर आप सच जानना चाहते हैं तो मुझे ये तस्लीम करने में दिक्कत पेश आ रही है कि ये सब कुछ जानबूझकर किया गया। मेरे ख्याल में ये किसी ऐसे शख्स ने किया है जो फातिरुल अकल है। अमरीकी एयरफोर्स की सेंट्रल कमान के लेफ्टिनेंट जनरल जोसेफ गॉस्टेला का कहना था कि अमरीकी जासूस ड्रोन ने कभी ईरान की फिजाई हदूद की पामाली नहीं की थी और ये एक बिला इश्तियाल हमला था। ईरान के पासदारान इनकलाब ने दावा किया था कि अमरीकी ड्रोन ने ईरान की फिजाई हदूद की खिलाफ वर्जी की थी जिस पर इसे गिराया गया। जुमेरात को ईरानी वजीर खारजा जवाद जरीफ ने अपनी एक ट्वीट में कहा था कि ईरान जंग नहीं चाहता लेकिन वो अपनी सरहदों की हिफाजत करेगा। इधर अमरीका भी किसी दूसरी जंग का ख्वाहिशमंद नहीं है। इवान की स्पीकर नैन्सी पेलोसी का कहना था, मेरा नहीं ख्याल कि सदर साहिब जंग करना चाहते हैं, हमारे मुल्क में जंग की ख्वाहिश नहीं है। ताहम चंद रिपब्लिकन कानून साजों का कहना है कि शायद ईरान अमरीका को ताकत के इस्तेमाल पर मजबूर करे। ईरान का कहना है कि अगर अमरीका की जानिब से आयद करदा पाबंदियों को नरम ना किया गया तो वो अफजूदा यूरेनियम की पैदावार को बढ़ा देगा। अमरीकी कानून साजों का कहना है कि ईरान ना उम्मीद हो गया है। ईरान और अमरीका के दरमियान ताल्लुकात कशीदगी की नई बुलंदियों को छू रहे हैं। अमरीका की जानिब से ईरान पर इक्तसादी पाबंदियां आयद करने के जवाब में ईरान ने यूरेनियम की अफजूदगी बढ़ाने का फैसला किया है। ये कशीदगी उस वक्त शुरू हुई जब गुज़श्ता साल सदर डोनाल्ड ट्रंप यकतरफा तौर पर ईरान के साथ 2015 में तय पाने वाले जौहरी मुआहदे से अलग हो गए थे। रवां माह के आगाज पर अमरीका ने ईरान से तेल दरामद करने वाले 8 ममालिक का इस्तिस्ना भी खत्म कर दिया था। अंजुम हेरल्ड गिल, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
सर ट्रंप ने इमिग्रेशन हुक्काम को हुक्म दिया है कि वह उन गैर कानूनी तारकिन वतन को पकड़ने के लिए बड़े पैमाने पर कार्रवाई शुरू कर दें जिनकी मुल्क से बेदखली के अहकाम जारी हो चुके हैं। अमरीकी मीडिया की रिपोर्ट्स के मुताबिक यह ऑपरेशन इतवार से शुरू किए जाने की तवक्को है। वाशिंगटन पोस्ट में शाये होने वाली एक रिपोर्ट में कहा गया है कि ह्यूस्टन, शिकागो, मायामी और लॉस एंजलस समेत बड़े शहरों में आबाद गैर कानूनी तारकिन वतन के तकरीबन 2000 खानदान इस मुहिम का हदफ बन सकते हैं। वेनेजुएला के सदर निकोलस मादुरो ने कहा है कि वह अक़वामे मुत्तहिदा के इंसानी हकूक के इदारे की सरबराह मिशेल बेचलेट की सिफारिशात पर संजीदगी से गौर करेंगे। और मोरिटानिया के वोटर्स मुल्क में 2008 की फौजी बगावत के बाद मुल्क के पहले इंतखाबात में हिस्सा ले रहे हैं जिसमें ओहदे पर मौजूद सदर उम्मीदवार नहीं हैं। इसी के साथ अब तक की खबरें खत्म हुई। वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आपसे कुछ देर के बाद हाजिर होती हूं एक बार फिर आपकी दुनिया के साथ। We'll be right back.
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं। पता है www.urduvoa.com।
प्रोग्राम आपकी दुनिया, मैं हूँ यास्मीन जमील। आज के प्रोग्राम में हम आपको गुफ्तगु सुनवाएंगे पाकिस्तान में घरेलू मुलाजमीन की सूरत हाल और उनके लिए रोजगार के नए मौके पैदा करने वाले एक इदारे मौका ऑनलाइन के एक फाउंडर मोहम्मद मुस्तफा और इस्लामाबाद हाई कोर्ट की एक एडवोकेट सादिया हुमा की, जो घरेलू मुलाजमीन के कानूनी मसाइल को भी डील करती हैं। हम बात करेंगे अमरीका में कायम एक इंटरनेशनल फलाही इदारे एटलस कोर की, जो दुनिया भर के समाजी भलाई के इदारों से मुतालिक उभरते हुए माहरीन को उनके शोबों में तरबियत देने का एहतमाम करता है यहां अमरीका में, और उन्हें एक साल तक उनके शोबे से मुतालिक किसी इदारे के साथ मुलाजमत का मौका फराहम करता है। इस इदारे के बारे में बात करेंगे एटलस कोर से हाल ही में ग्रेजुएशन करने वाले एक पाकिस्तानी एटलस कोर फेलो अजीजुल्ला, और हम बात करेंगे पाकिस्तानी नर्सों के लिए बैरून मुल्क रोजगार के मौकों पर, जिसके लिए हमने दावत दी है पाकिस्तान में नर्सिंग की तरबियत के एक मरकज के फाउंडर मलिक अहमद जलाल को, जो सेहत और टेक्नोलॉजी के शोबे में सरकारी, गैर सरकारी और सोशल एंटरप्राइज सेक्टर में कारोबार और तरबियत देने का वसीह तजर्बा रखते हैं। अपने सुनने वालों के लिए एक सवाल है, अगर वो जवाब देना चाहें कि आपको वॉइस ऑफ अमेरिका के प्रोग्रामों में होने वाली तब्दीलियां कैसी लग रही हैं। मुफ्त कॉल का हमारा नंबर है 0800-777-789। तो लीजिए आज के प्रोग्राम का आगाज करते हैं। आपको सुनवाते हैं गुफ्तगु पाकिस्तान में घरेलू मुलाजमीन की सूरत हाल और उनके लिए रोजगार के नए मौके पैदा करने वाले एक इदारे मौका ऑनलाइन के एक फाउंडर मोहम्मद मुस्तफा और इस्लामाबाद हाई कोर्ट की एक एडवोकेट सादिया हुमा की। हमने आपको बताया कि वो घरेलू मुलाजमीन के कानूनी मसाइल को भी डील करती हैं। गुफ्तगु का आगाज कर रहे हैं मोहम्मद मुस्तफा। पाकिस्तान में जो घरेलू मुलाजमीन है उनके क्या मसाइल हैं, और जो लोग मुलाजिम रख रहे हैं उनके क्या मसाइल हैं?
ये जो मुलाजमीन हैं उनके मसले मसाइल बड़े बेसिक से हैं। उनको ऐसे घराने नहीं मिलते जहाँ पे उनको तनख्वाह टाइम पे मिलेगी, उनको बिलो द मिनिमम वेज तनख्वाह मिलती है, उनको कोई ट्रांसपोर्ट नहीं मिलती। तो ऐसे बहुत मुलाजमीन हैं जो कि रोजाना एक घंटा वॉक करके अपने जहाँ पे उन्होंने काम करना होता है वहाँ तक पहुँचते हैं।
जो आम घराने हैं उनका बर्ताव कैसा होता है, उनके साथ ज्यादतियों की क्या सूरत हाल होती है?
अनफॉर्चुनेटली अच्छा बर्ताव नहीं होता। उसकी वजह यह है कि ये जो मुलाजमीन होते हैं इनको अपने राइट नहीं पता होते हैं, और दूसरा इनको डर लगा रहता है कि ये इजिली रिप्लेसेबल है, इनकी जगह कोई और आ जाएगा। सो इस वजह से जैसे मैंने बताया आपको, इनको तनख्वाहें टाइम पे नहीं मिलती। तकरीबन तमाम हेल्पर्स जो कि अभी मौका ऑनलाइन के नेटवर्क में हैं, हमसे पहले वो मिनिमम वेज से कम कमा रहे थे पाकिस्तान इस्लामाबाद में। सो इनकी तनख्वाहें भी कम होती, इनको कोई मेडिकल नहीं मिलती, इनको कोई ट्रांसपोर्ट नहीं मिलता, बहुत ज्यादा लोग खवातीन और मर्दों को भी छुट्टी भी नहीं मिलती, वो 7 दिन लगातार काम कर रहे हैं हफ्ते में। सो अनफॉर्चुनेटली ऐसा लगता है कि इनको एक्सप्लॉइट किया जाता है।
और इसके साथ साथ जो खासतौर पर जो बच्चियां होती हैं या जो बच्चे होते हैं उनके साथ भी ज्यादतियों के वाकयात देखने में आते हैं कि घरेलू मुलाजिम जो हैं उनके साथ?
वो तो यासमीन हमारी ओपिनियन में और हमारी क्या लीगली भी कम्प्लीटली इलीगल है, उसको होना नहीं चाहिए, ये चाइल्ड लेबर के जुमले में आता है। जो दूसरी तरफ है जो कि जो हायर करते हैं इन मुलाजमीन को, उनके भी अपने चैलेंजेस हैं। जाहिर है ट्रस्ट और सेफ्टी, हमारे कस्टमर्स जो हमें बताते हैं वो ये होता है कि प्रोफेशनलिज्म नहीं होती इन मुलाजमीन में। ये ठीक है, बात तो ठीक है, क्योंकि इनकी तालीम नहीं होती, इनका एक्सपोजर कम होता है। सो इस वजह से इनकी प्रोफेशनलिज्म कम होती है। प्रोफेशनलिज्म का मतलब ये है कि कह देना कि हम सुबह आ जाएंगे 8 बजे, लेकिन पहुंच जाना 10 बजे, या छुट्टियां कर लेना, या सही तरीके से काम ना करना।
तो इन घरेलू मुलाजमीन के साथ और क्या क्या बदसलूकियां होती हैं? सादिया हुमा हैं जो एडवोकेट हैं लाहौर हाई कोर्ट की, वो हमारे साथ टेलीफोन पर इस्लामाबाद से मौजूद हैं। सादिया हुमा, पाकिस्तान में जो घरेलू मुलाजिम हैं उनके साथ जो ज्यादतियों के क्या सूरत हाल है, और क्या वो अपने खिलाफ होने वाली ज्यादतियों के लिए किसी भी किस्म की कोई कानूनी चाराजोई करते हैं या उसकी इस्तेआत रखते हैं, और अगर वो किसी ना किसी तरह ऐसा करने में कामयाब हो जाएं तो क्या उन्हें इंसाफ मिल पाता है?
हाँ जी अश्मी, पहले तो ये था कि पाकिस्तान में कोई लॉ, कोई इस तरह का एक्ट नहीं था پنجاب ایکٹ 2019 جو ہے وہ اب آیا ہے, جس کے تحت ملازمین کو تمام فیسلٹیز دی گئی ہیں. اگر ان پر تشدد ہوتا ہے تو اس کے لیے قانونی چارہ جوئی ہے, اسٹیپ لیں گے سزا ہوگی. ابھی پچھلے دنوں پاکستان میں ایک جج کی نشست تھی جنہوں نے ایک بچی کے ساتھ تشدد کیا تھا, جو سزا ملی انہیں, پورا کیس ہوا. تو جو بندہ آگے بڑھتا ہے تو اسے ضرور انصاف مل رہا ہے. اب پہلے انفارچونیٹلی پاکستان میں ایسا کچھ بھی نہیں تھا. یہ پنجاب ایکٹ 2019 ہے, اس میں تمام جو ہیں دفعات کے مطابق بینیفیشری بھی ہے, ان کی میٹرنٹی لیوز بھی ہیں, اور 15 سال سے کم عمر جو بچہ بچی ہم جو ہے لڑکا لڑکی کوئی بھی ہو اسے ملازم نہیں رکھا جا سکتا. 18 سال سے کم تو رکھ لیتے ہیں لیکن 15 سال سے کم ایج نہیں ہوگی. چائلڈ پروٹیکشن تو آلریڈی ہمارے پاس موجود تھا تو اس میں یہ مزید اضافہ ہوا, جو کہ بہت اچھا ایک اضافہ ہے, اور اس کے ملازموں کو بہت تحفظ حاصل ہوا ہے. جیسے پہلے تھا کہ ہمارے جو ذمہ دار اور اسپیشلی ادھر سندھ والی سائڈ پہ جاگیردار لوگ ہیں, یہ ملازموں کے اپنا تسلط قائم رکھتے تھے. یعنی کہ اس طرح تھا کہ ملازم جو ہیں بس ان کے اشاروں پہ ہی چلتے ہیں اور کچھ نہیں کر سکتے. اب ملازم اپنی مرضی سے جوائن کر سکتے ہیں, اپنی مرضی سے جاب کو ٹرمینیٹ بھی کر سکتے ہیں, سیلری جو ہے وہ بھی ان کی مرضی کے مطابق ہوتی ہے. تو اب کافی آتے ہیں, لیکن وجہ یہ ہے کہ اگر وہ خود آگے بڑھے اور انصاف کے لیے جائے, خود کے جو ہے وہ جسٹس نہیں آئے گا, اس کے لیے جانا پڑے گا. لیکن بہت کم لوگ, ریشو بہت کم ہے کہ لوگ اس پہ آواز اٹھاتے ہیں. سیدھا سیدھا کیسز ہیں جو ہمارے سامنے آتے ہیں, ادر وائز ملازموں سے سلوک تو جو ہے وہ بہت برا ہی ہو رہا ہے.
تو یہ صورتحال جو کہ اس وقت موجود ہے پاکستان میں, اور جو قوانین موجود ہیں آلریڈی ان پر عمل درآمد کی بھی آپ کہہ رہی ہیں صورتحال کو اچھی نہیں ہے.
جی, یہ جو ملازمین کا ایکٹ بھی ہے, گھریلو ملازمین ایکٹ 2019, اس کے سب سیکشن ہے. اس میں اپیل اتھارٹی بھی ہے, اور یہ حکومت پنجاب تعینات کرے گی. ہر ضلع میں اس کے لیے جو ہیں سہولیات ہیں, پورے پاکستان پہ یہ لا جو ہے اپلیکیبل ہے. یہاں تک کہ گھریلو ملازم, اس کے وارث اور مرنے والا گھریلو ملازم جو ہوگا اس قانون کے تحت فنڈ بھی حاصل کر سکتے ہیں. جیسے گھریلو ملازم اور مالک کے درمیان کوئی تنازع ہو جاتا ہے, تو یہ تنازع جو ہے سیکشن ای کے تحت کمیٹی بنی ہوئی ہے, وہ ان تنازعات کو بھی نپٹائے گی.
لیکن ابھی اس پر عمل درآمد کی صورتحال جو ہے یہ نہیں معلوم کہ کب سے اس پر عمل درآمد باقاعدہ طور پہ شروع ہوگا.
عمل درآمد دیکھیں نا, جب جائے گا کوئی بندہ تو عمل درآمد ہوگا. ابھی تو دیکھیں جیسے 2-3 کیسز پاکستان میں ہوئے ہیں کہ ملازمین پر تشدد ہوا ہے. پچھلے دن ایک ملازمہ کو جلا دیا گیا, تو اس پہ فوری ایکشن لیا گیا. میڈیا نے اس میں بڑا اچھا رول ادا کیا ہے. جیسے ہی میڈیا پہ یہ خبر آن ایئر ہوئی ہے تو اس پہ ایکشن لیا گیا اور سزا دی گلوائی گئی ہے, پنش ہوئی ہے بالکل.
محمد مصطفیٰ صاحب, موقع آن لائن جب آپ نے قائم کی تو کیا خیال, یہ تمام مسائل آپ کے سامنے تھے اور اس کو سامنے رکھتے ہوئے آپ نے ایک اپنا ایک کاروبار شروع کیا, اپنا خود سے کاروبار شروع کیا آن لائن, جس سے آپ نے اپنے لیے بھی روزگار پیدا کیا اور آپ نے دوسرے لوگوں کے لیے روزگار کی فراہمی کا سلسلہ بھی شروع کیا, تو جس کو ہم آج کل سوشل انٹرپرینیورشپ کہہ رہے ہیں کہ آپ خود بھی باروزگار ہو جائیں اور دوسروں کو بھی روزگار دیں, تو بتائیے کہ اس وقت تک جو آپ کا جو موقع آن لائن ہے کیا کچھ کر چکے ہیں اور کیسے کرتا ہے اپنے یہ تمام کام؟
جی, ہم نے شروع کیا تھا آج سے تقریباً 1.5 سال پہلے, جب میں اس پلیٹ فارم کا پہلا ورکر بنا. ہم نے لوگوں کے گھر یا کام کرنے, اس کی وجہ یہ تھی, خود جانے کی وجہ یہ تھی کہ میں بھی سیکھ سکوں کہ کیا دشواریاں پیش آتی ہیں. میں بالکل جانتا ہوں کہ یہ مجھے اتنی دشواریاں پیش نہیں آئیں جتنی ایک خاتون جو کہ پڑھی لکھی نہ ہو اور کسی کے گھر جائے کام کرنے کے لیے, لیکن ہم نے کہا کہ ہمیں خود پہلے سیکھنا چاہیے کہ کیا کیسا ہوتا ہے.
تو آپ نے کیا کام کیا؟ آپ خود ملازم بن گئے؟
جی, میں خود بن گیا.
کیا کیا کام کیا آپ نے؟ آپ نے کیا کام
کی ہیں؟ صفائیاں بھی کی ہیں.
اچھا اچھا, تو آپ کو تنخواہ ملی؟ تنخواہ ملی آپ کو باقاعدہ؟
جی, انفارچونیٹلی اس وقت ہم نے ریٹ بہت کم رکھا تھا تو تنخواہ سے ایک کپ چائے بھی نہیں, لیکن یہ ہم نے پھر سیکھا, ہم نے کافی کچھ اس سے سیکھا.
اچھا,
جو سب سے پہلی چیز ہم نے سیکھی یاسمین وہ یہ تھی کہ جب آپ کسی خاتون کو کسی کے گھر بھیجیں کام کے لیے اور ان کے گھر کے باہر ایک گارڈ کھڑا ہو اور وہ کہیں کہ آپ کدھر آئے ہیں اور کیوں آئے ہیں, تو جو بھی اندر جا رہا ہو وہ ضرور ڈرے گا یا ڈرے گی. پہلے میں کافی ڈرا, انفیکٹ میں اتنا ڈر گیا تھا جب پہلی میری جاب تھی کہ میں نے اپنی وائف کو, جو کہ میرے ساتھ کو فاؤنڈر بھی ہیں سنیا, ان کو میسج کیا کہ اگر تم مجھ سے اگلے 30 منٹ میں کچھ نہ سنو تو پولیس کو بھیج دینا.
اچھا,
باقی اتنا ڈر گیا تھا.
اچھا,
میں ایک مرد ہوں پاکستان میں اور میں تعلیم یافتہ بھی ہوں, اگر میں اتنا ڈر سکتا ہوں اور اگر میں اپنی سیفٹی کے بارے میں اتنا میں سوچ رہا ہوں. تو سوچیں ایک خاتون جو جا رہی ہیں جس کا شاید اس کے پاس فون بھی نہ ہو, وہ کیا سوچ رہی ہوگی, اس پہ کیا بیت رہی ہوگی.
آپ یہ بتائیے محمد مصطفیٰ صاحب کہ آپ نے یہ جو موقع آن لائن پلیٹ فارم بنایا ہے اس میں کس طرح آپ نے ملازموں کو اکٹھا کیا, ڈیٹا کیسے اکٹھا کیا, اور کس طرح آپ نے ان کو کنیکٹ کیا اور ان لوگوں تک کیسے پہنچے جنہیں گھریلو ملازمین کی ضرورت تھی. تو وہ سارا ڈیٹا کلیکشن کا سلسلہ تو بہت بڑا ہوگا, وہ کیسے کیا آپ نے؟
جی, اس کے لیے ہم جتنی بھی اسلام آباد اور پنڈی کی کچی آبادیاں ہیں ادھر گئے, ادھر ہم نے لوگوں کو بتایا اپنے سسٹم کا, اور ہم نے لوگوں کو ریکروٹ کیا. صرف ہم نے ان کا ڈیٹا نہیں رکھا, ہم نے ان کی ویریفیکیشن کی, ہم نے ان کی ٹریننگ کی, اور اس کے بعد ان کو سائن اپ کیا آن آر پلیٹ فارم, اور ہم ان کو تنخواہ دیتے ہیں سائن اپ کرنے کے.
کتنے ملازم رکھے آپ نے اب تک اپنے اس آن لائن پلیٹ فارم کے لیے؟
جی, اب تو اسلام آباد میں بھی ہمارے 100 سے زیادہ ہو گئے ہیں ملازم.
تو وہ سارے ملازم جو ہیں ان کو آپ تنخواہیں دیتے ہیں, اور جو لوگ جن گھرانوں میں وہ جا کر ملازمت کرتے ہیں ان سے ان کا ڈیٹا پھر آپ نے کیسے اکٹھا کیا جنہیں ضرورت ہے؟
ان کو تو کوئی ڈیٹا اکٹھا کرنے کی ضرورت نہیں تھی, ہم نے بس بتایا لوگوں کو کہ اس طرح ہم اویلیبل ہیں, اور لوگ ہمیں بک کرنے لگ گئے. ہم نے جی آج تک کوئی اشتہار نہیں لگایا کیونکہ ڈیمانڈ ہی اتنی ہے, لوگوں کو ضرورت اتنی ہے. ہماری ایک موبائل ایپ ہے, جس طرح اوبر لوگ بک کرتے ہیں یا کریم اسلام پاکستان میں بک کرتے ہیں, اسی طرح ہماری بھی ایک ایپ ہے. تو کسٹمر وہ ڈاؤن لوڈ کر کے کہہ دیتا ہے کہ مجھے یہ یہ کام کروانے ہیں اس ٹائم پہ اس دن پہ, اور بس ہم باقی بیک اینڈ پہ سارا کام ہم کرتے ہیں.
ملازمین کو تنخواہ کم سے کم کتنی تنخواہ ملتی ہے, پر آور ہوتی ہے, کیا سلسلہ ہوتا ہے, اور ان کو مزید کیا سہولیات آپ دیتے ہیں؟
جی, ہماری جو ہیلپرز ہیں اگر وہ ہمارے ساتھ پورا مہینہ کام کریں تو وہ مور دین 20,000 روپیز کما لیتے ہیں. جو ہمارے ہائیسٹ ارننگ ہیں وہ مور دین 30 کماتی ہیں, 30,000 روپے سے زیادہ کماتی ہیں. یہ ڈپینڈ کرتا ہے کہ وہ کتنے دن اور کتنے گھنٹے اویلیبل ہوتے ہیں ہمارے ساتھ, اور وہ کتنا اچھا کام کرتے ہیں. کسٹمرز ریٹنگ دیتے ہیں ہیلپرز کو, تو جن کی اچھی ریٹنگ ہوتی ہیں ان کو زیادہ تنخواہ ملتی ہے. اس طرح سے
اچھا, تو ان کو کوئی میڈیکل بینیفٹس بھی دیتے ہیں یا بس؟
بالکل
میڈیکل بینیفٹس کیا,
تمام ہیلپرز کی تمام ہیلپرز کی ہم نے ہیلتھ انشورنس کرائی ہوئی ہے جس کے پیسے ہم بھرتے ہیں. ہم نے تمام ہیلپرز کے لیے بینک اکاؤنٹس کھولے ہوئے ہیں, اور وہاں ان بینک اکاؤنٹ سے موقع کے ذریعے سے وہ لون بھی لے سکتے ہیں. ہمارے تمام ہیلپرز کو ٹرانسپورٹ ملتی ہے, ہماری پارٹنرشپ ہے کریم کے ساتھ, تو ہم تمام ہیلپرز کو ان کے گھر سے پک کرتے ہیں اور کسٹمر کے گھر چھوڑتے ہیں, سملرلی واپس پھر اسی طرح پک اینڈ ڈراپ کرتے ہیں, اور یہ ٹرانسپورٹ کی کاسٹ بھی ہم اٹھاتے ہیں.
جی, یہ تھی گفتگو پاکستان میں گھریلو ملازمین کی صورتحال اور ان کے لیے روزگار کے نئے مواقع پیدا کرنے والے ایک ادارے موقع آن لائن کے ایک فاؤنڈر محمد مصطفیٰ, اور اسلام آباد ہائی کورٹ کی ایک ایڈوکیٹ سعدیہ ہما کی, جو گھریلو ملازمین کے قانونی مسائل کو بھی ڈیل کرتی ہیں.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
جی, پروگرام آپ کی دنیا, میں ہوں یاسمین جمیل. پروگرام کا اگلا مرحلہ, امریکہ میں قائم ایک انٹرنیشنل فلاحی ادارہ ایٹلس کور دنیا بھر کے سماجی بھلائی کے اداروں سے متعلق ابھرتے ہوئے ماہرین کو ان کے شعبوں میں تربیت دینے کا اہتمام کرتا ہے یہاں امریکہ میں, اور انہیں ایک سال تک ان کے شعبے سے متعلق کسی ادارے کے ساتھ ملازمت کا موقع فراہم کرتا ہے. اس ادارے کے بارے میں بات کریں گے ایٹلس کور سے حال ہی میں گریجویشن کرنے والے ایک پاکستانی ایٹلس کور فیلو عزیز اللہ. تو آئیے ان سے بات کرتے ہیں. عزیز اللہ صاحب, آپ ایٹلس کور فیلو ہیں اور آپ نے بھی حال ہی میں اس کی جو گریجویشن ہے مکمل کی ہے. کچھ ہمارے سننے والوں کو بتائیے کہ یہ ایٹلس کور ہے کیا, یہ ادارہ کیا کرتا ہے, اور آپ اس میں کس طرح شامل ہوئے؟
ایٹلس کور ایک نان فار پروفٹ آرگنائزیشن ہے جو کہ جتنی بھی ینگ لیڈر ہے اکراس دا گلوب, اسپیشلی جو ڈیولپنگ کنٹریز میں ہے, یہ ادارہ ان کے لیے ایک ایسا پلیٹ فارم ہے جس پلیٹ فارم پہ یہ لوگ اکٹھے ہوتے ہیں, جہاں پہ نہ صرف یہ یو ایس میں آ کے نان فار پروفٹ اور فار پروفٹ سیکٹر میں کنٹریبیوٹ کرتے ہیں, بلکہ چونکہ یہ ایک ڈیولپنگ کنٹری سے یا ڈیولپ کنٹری سے ہے, اب یہاں پہ اسکلز بھی گین کرے, پلس یہی اسکل جب یہ لوگ واپس اپنے ملک چلے جائے دے ہیلپ پیپل آر آرگنائزیشن کے وہ اپنا پروسیس امپروو کرے. سو ایٹلس کو فیلوشپ پروگرام ینگ لیڈرس کو اکٹھا کرتی ہے, ان کو ٹرین کرتی ہے سو دیٹ ونس دے گو بیک وہ آ کے اپنی کمیونٹی کو فردر اپ لفٹ کرے اور ان کی امپرومنٹ میں اپنا کردار ادا کرے. جہاں تک میری سلیکشن کی بات ہے, پاکستان میں میری اپنے دو سوشل انٹرپرائزز ہیں, تقریباً پچھلے 6-7 سالوں سے میں کام کر رہا ہوں انٹرپرینورشپ سیکٹر میں اور کنسلٹنگ انڈسٹری میں پاکستان میں. ٹریننگ اینڈ ایک میرا ٹریننگ اینڈ کنسلٹنگ سوشل انٹرپرائز ہے, دوسرا ایک فار پروفٹ انٹرپرائز ہے جو کہ فیشن ڈیزائننگ اور سیونگ بزنس کرتا ہے جس کو ہماری کلیگ لیڈ کرتی ہیں. تو اس کی بھی بہاف پہ میں نے اپلائی کیا اینڈ دے پک مائی پروفائل تھرو سیریز آف انٹرویوز اینڈ اپلیکیشن فیزز آئی واز گاٹ سلیکٹڈ. تو جس پروگرام کے تھرو میں یہاں پہ ہوں وہ یو ایس ایمبیسی کی طرف سے ہے, انٹرپرینورشپ انیشیٹو, جن کے تھرو جو ینگ لوگ جو پاکستان میں انٹرپرینورشپ سیکٹر میں کام کر رہے ہیں اپنا کوئی سیٹ اپ چلا رہے ان لوگوں کو یو ایس میں لے کے آنا, یہاں کا ایکسپوجر دینا, یہاں پہ سیکھنا, پلس یہاں کے انٹرپرینورشپ کلچر میں کنٹریبیوٹ کرنا, پھر واپس جا کے اپنے ادارے کو فردر امپروو کرنا. تو اس فیلوشپ کا پورا مقصد یہ ہے کہ گلوبل لیڈرز کو, جیسے تقریباً کوئی 400+ گلوبل لیڈر اس ادارے نے ابھی تک پک کی ہے, اور پاکستان میں جیسے میرا کلاس ہے, ہم میرے کلاس میں کوئی 14 لوگ پاکستان سے ہیں جو کہ ڈفرینٹ سیکٹر سے کام کر رہے ہیں.
اچھا, یہ کورس کتنے عرصے کا ہوتا ہے؟
کورس اس کا ایک حصہ ہے جس کو ہم کہتے ہیں گلوبل لیڈرشپ لیب, جن میں 3 سے 4 اینول ٹریننگز ہوتی ہے, ہر ٹریننگ ایک ہفتے کا ہوتا ہے. پھر اس کا جو سیٹ اپ ہے, یہ ادارہ ایٹلس کور آپ کو اٹھاتا ہے, پھر ان کے پاس ڈفرینٹ ہاسٹ آرگنائزیشنز ہیں, جیسے میری ہاسٹ آرگنائزیشن دا ریزولوشن پروجیکٹ ہیں, تو پھر یہ آپ کو ڈفرینٹ امپلائیز امپلائر کے ساتھ انگیج کرتے ہیں, وہاں پہ پلیسمنٹ کرتے ہیں, آپ کو پراپر ایز اے امپلائی پلیسمنٹ یا ڈیزیگنیشن ملتے ہیں جو کہ آپ اسی ادارے کا حصہ بھی ہوتے ہو اور اسی ادارے میں آپ اس کو کنٹریبیوٹ بھی کرتے ہو. سو
کتنے عرصے کا ہوتا ہے؟ کتنے عرصے؟
1 سال کا.
اچھا, ہر سال
1 ایئر.
اچھا,
ایگزیکٹلی
تو
1 سال کا ہے, لیکن لائکلی ایکسٹینڈیبل ٹو 18 منتھس.
اچھا, تو 1.5 سال کا تقریباً یہ ہو جاتا ہے, فیلوشپ ہو جاتی ہے, اور اس دوران آپ کو یہ لوگ تنخواہ بھی دیتے ہیں, وہ ادارہ جہاں آپ ملازم ہوتے ہیں ایک طرح سے, اور سیکھتے بھی ہیں.
سیلری یا سٹائپنڈ کا ایک لمیٹڈ سٹائپنڈ ملتا ہے جس جو آپ کی بیسک ریکوائرمنٹ پوری کرے, جیسے ہاؤسنگ ہے, فوڈ ہے, ٹرانسپورٹ ہے, باقی جو نیسیسری چیزیں ہیں وہ آپ کو, پھر آپ کا جو ہوسٹ آرگنائزیشن ہے وہ نہیں دیتا. ایٹلس کو پورا اس پوری پروسیس فیسیلیٹیشن کو ایٹلس کو دیتا ہے, چونکہ اس میں ڈفرینٹ اسٹیک ہولڈر ہوتے ہیں, جیسے ایمبیسی کی طرف سے کچھ فنڈ دیا ہوا ہوتا ہے, کچھ فنڈ ہوسٹ آرگنائزیشن نے دیا ہوا ہوتا ہے, کچھ ڈونیشن ملے ہوئے ہوتے ہیں, تو کل ملا کے پھر یہ فیلو پہ جتنا, ایک فیلو پہ جتنا خرچ آتا ہے, تو وہ پھر اس طرح یہ لوگ جو ہے نا کنٹریبیوٹ کرتے ہیں, اور فیلو کو منتھلی سٹائپنڈ ملتا ہے جو کہ ایٹلس کور دیتا ہے.
تو یہ ایٹلس کور کس نے قائم کیا؟ یہ آپ کہہ رہے ہیں گلوبل ادارہ ہے, لیکن اس کا کوئی فاؤنڈر کون ہے اور کیسے چلتا ہے یہ ادارہ؟
اسکاٹ بیل جو ہے اس کا فاؤنڈر ہے, تقریباً یہ پچھلے پروبیبلی 12 سال سے کام کر رہی ہے اس سیکٹر میں, ابھی تک کوئی 400+ فیلوز کو گریجویٹ کر چکی ہیں.
تو جو یہاں سے 1 سال کی یا 1.5 سال کی ٹریننگ لے کر جاتا ہے اسے گریجویشن کہتے ہیں, یہاں کی گریجویشن, ایٹلس کور گریجویشن.
تو دو قسم کی گریجویشن, ایک گریجویشن ہوتی ہے فیلوشپ سے, اور ایک پھر آپ جو جس ادارے میں جاب کمپلیٹ کرتے ہو تو وہ ایک جاب آپ کو, چونکہ آپ یہاں پہ ایز اے امپلائی کام کرتے ہو سو وہ بھی آپ کو ایک سیپریٹ اسٹیٹس یا ایکسپیرینس لیٹر ایشو کر دیا جاتا ہے.
تو آپ نے اس مرتبہ کیا سیکھا؟
آئی تھنک سب سے بڑی جو لرننگ ہے وہ یہ ہے کہ چونکہ میں پاکستان سے ہوں جو کہ ایک ڈیولپنگ کنٹری ہے, یونائٹیڈ اسٹیٹ ایک ڈیولپڈ کنٹری ہے, تو جو ورک کلچر ہے, جو یہاں پہ پروڈکٹیویٹی ایفیشنسی پہ جو فوکس دیا جاتا ہے, جو ٹائم مینجمنٹ ہے, جو کمیونیکیشن پروسیس ہے, یا جو آئی ٹی ٹیکنالوجی کے حوالے سے جتنا ایڈوانسڈ ہے, تو یہ چیز ہی اٹ ڈزن ایگزسٹ پاکستان میں, یہ چیز ابھی اتنی ڈیولپ نہیں ہے. تو بینگ این انٹرپرینور اس یہاں پہ یو ایس میں 1 سال میں یہ چیزیں کافی سیکھنے کو ملی कि इदारा कैसे चलाया जाता है, टेक्नोलॉजी कैसे इम्पैक्ट करती है इदारे को या लोगों को, कैसे उनको लेके आया जा सकता है। बाकी अच्छा एक्सपोजर हुआ विद इन द यूएस एंड इंटरनेशनल ट्रेवल किया, एंड ऑफकोर्स ट्रेवलिंग इज अ लर्निंग एंड एक्सपोजर, और इसे बढ़ के जो है एक कनेक्शन बिल्ट हुई ग्लोबल ऑर्गेनाइजेशन और कम्युनिटी के साथ, तो उनके साथ एक नेटवर्किंग हुई, तो मींस आपका एक एक्सेस ग्लोबल हो जाता है। इसे जो बढ़ के एक चीज हो जाती है, चूंकि फेलोज की बहुत बड़ी कम्युनिटी है वो डिफरेंट कंट्रीज में है, हर कॉन्टिनेंट से है, तो मीन्स कि आपकी नेटवर्किंग हो जाती है और आपकी एक्सेस हर कॉन्टिनेंट में होती है। अगर आप कल अफ्रीका जाना चाहते हो सो यू हैव फेलोज देयर, आप वहाँ पे बात कर सकते हो, आप वहाँ पे विजिट कर सकते हो, तो एक ग्लोबल कम्युनिटी का आप हिस्सा हो जाते हो।
जो किसी भी कारोबार को चलाने के लिए ये बड़ी जरूरी चीज होती है कि आपके कॉन्टेक्ट हो। अच्छा, तो अब आपने कहा कि आपके अपने दो इदारे हैं, तो और वो एक तो मुनाफा देने वाला इदारा है जो बिजनेस का है, और दूसरा समाजी भलाई का। वो समाजी भलाई का इदारा क्या करता है आपका?
मेरे दोनों इदारे जो है ना, एक सोशल एंटरप्राइज है तो फॉर प्रॉफिट, वो जो है
क्या नाम है उसका इदारे का?
उसका है सेंटर फॉर अवेयरनेस ट्रेनिंग एंड डेवलपमेंट।
अच्छा, ये आपने कब काम किया?
ये हमने 2013 में एस्टेब्लिश किया, एक दो साल हम इसको एज अ सोसाइटी चलाते रहे, फिर 2015 में हमने इसको प्रॉपरली रजिस्टर किया कि फिर गवर्नमेंट के साथ FDR के साथ, और अभी प्रॉपर उसका ऑफिस सेटअप चल रहा है। जो बेसिक पर्पज है इस इदारे का वो है कि एजुकेशन सेक्टर और जो इंडस्ट्री है उसमें जो स्किल गैप है, स्पेशली जो हमारे एजुकेटेड यूथ है, उन पे हम काम कर रहे हैं कि उनको स्किल्स में स्किल्स के साथ इक्विप किया जाए, वो स्किल जो कि उनको ज्यादा एम्प्लॉयबल बनाए, या वो जो है ना अपना कोई कारोबार स्टार्ट कर ले, तो उसी पे ही हम डिफरेंट एम्प्लॉयर के साथ, इंस्टीट्यूशन के साथ, इंडिविजुअल के साथ हम काम करें, उनको स्किल बेस्ड ट्रेनिंग प्लस स्किल बेस्ड सर्टिफिकेशन प्रोवाइड करें।
अच्छा, तो दूसरा जो आपका प्रोजेक्ट है, जो इदारा है फैशन डिजाइनिंग का?
हाँ, वो बड़ा न्यू है, सिलाई कढ़ाई। रिसेंटली केपी गवर्नमेंट ने एक प्रोजेक्ट अनाउंस किया जिसको मैं बड़ा अप्रिशिएट करना चाहूंगा, केपी इम्पैक्ट चैलेंज, जिसका बेसिक पर्पज है कि केपी में जितनी भी यंग एंटरप्रेन्योर्स हैं, अगर उनके पास वसाइल नहीं है, वो आइडिया पिच करके अगर वो जीत जाते हैं तो उनको गवर्नमेंट फंड देता है। तो हमने भी इस आइडिया को पिच किया, हमारे साथ नूरीन होती है, वो उसको लीड करती है, सिलाई कढ़ाई जिसका बेसिक पर्पज है, जो वुमेन क्लॉथ सेविंग बिजनेस है, फैशन है, उन पे हम कोशिश करें। प्योर फॉर प्रॉफिट है, तो हमने पिच किया गवर्नमेंट के, वो आइडिया एक्सेप्ट हुआ, तो अभी परसों ही हमें सेकंड ग्रांट मिली है, तो अभी तकरीबन 6 महीने हो गए कि हमने इसको इनिशिएट किया हुआ है।
तो हमारा जो लोग इस वक्त हमारा प्रोग्राम सुन रहे हैं उनको आप बताइए कि अगर एटलस कोर के स्कॉलरशिप को कोई हासिल करना चाहे तो उसे क्या क्या शराइत पूरी करना होंगी?
एटलस कोर फेलोशिप, सबसे पहले तो मैं ये कहूँगा कि वो लोग जो कि अभी एंटरप्रेन्योरशिप या यंग है, जो कि ग्लोबल मार्केट में आना चाह रहे हैं, इट्स वन ऑफ द बेस्ट अपॉर्चुनिटी, जहाँ पे आपको एक बड़े ट्रांसफॉर्मेशनल फेज से गुजरना होता है, ना सिर्फ आपकी इम्प्रूवमेंट हो जाती है बल्कि आप कंट्रीब्यूट भी करते हो इस कम्युनिटी में या ग्लोबल कम्युनिटी में। सेकेंड, एटलस कोर का जो वेबसाइट है www.atlascorp.org, तो वहाँ पे जब आप चले जाते हो तो यू कैन फाइंड ऑल द डिटेल्स। लेकिन शॉर्टली ये प्रोफेशनल प्रोग्राम है, वो लोग जो कि ग्रेजुएट है, जिनका 2 साल फील्ड में एक्सपीरियंस हो, वो लोग इसके लिए अप्लाई कर सकते हैं। तो अगर आपका फील्ड में 1-2 साल का एक्सपीरियंस है, कोई भी फील्ड हो, चाहे फॉर प्रॉफिट हो, नॉन फॉर प्रॉफिट हो, जिस फील्ड में भी आपका एक्सपीरियंस हो, जिस सेक्टर में भी आपका एक्सपीरियंस हो, तो आप इस फेलोशिप को अवेल कर सकते हैं। अगर आपने किसी सोशल उस पर काम किया हो, आप एंटरप्रेन्योर हो, आपका है थोड़ा 2 साल का एक्सपीरियंस, तो आप इसमें इसको अवेल कर सकते हो। बाकी इसका अपना एक प्रोसेस है, इनिशियल एप्लीकेशन होता है, फिर उसके बाद सेकंड फेज एप्लीकेशन होता है, फिर उसके बाद इंटरव्यू होती है, फिर उसके बाद इदारे के साथ इंटरव्यू होता है जहाँ पे आपको काम करना पड़ता है। तो सीरीज ऑफ स्टेप्स, जब आपकी फाइनल सिलेक्शन हो जाती है, देन यू अराइव टू द यूनाइटेड स्टेट्स। बट इट्स वन ऑफ द बेस्ट अपॉर्चुनिटीज। वेबसाइट पे अगर जो भी व्यूवर्स जो भी सुनने वाले हैं अभी सुन रहे, तो अगर आप वेबसाइट पे जाओ तो वहाँ पे आपको काफी सारी डिटेल इसको मिल जाएंगे।
और ये इस प्रोसेस में कितना अरसा लग जाता है सिलेक्ट होने के बाद?
इट डिपेंड्स, ये इंडिविजुअल प्रोफाइल पे डिपेंड करता है। जैसे मेरे सिलेक्शन में कम से कम 1 साल लगा था।
तो कुछ लोगों का 3-4 महीने में हो जाता है, तो इट डिपेंड्स ऑन इंडिविजुअल प्रोफाइल।
और साल में कितनी बार, साल में कितनी बार दरखास्तें मांगते हैं?
सो ये रोलिंग बैक, ये कंटिन्यूसली चलता रहता है, और इसका जो इंटेक है ये साल में 4 क्लासेस बुलाते हैं, पर क्लास 8 से 10-12 लोग होते हैं, तो ये कंटिन्यूसली अभी भी जो है ना ये चल रहा है, जो भी सुन रहे हैं तो जाके वेबसाइट पे भी अप्लाई कर सकते हैं।
यानी पूरे साल ये प्रोसेस चलता रहता है, लोग दरखास्तें देते रहते हैं।
आप किसी भी, हाँ आप किसी भी टाइम अप्लाई कर सकते हो, और आपको ना प्रोसेस फॉलो करके इंटरव्यू दे के फिर आपकी प्लेसमेंट साइकिल होता है, जैसे सितंबर में लोग आते हैं, जनवरी में लोग आते हैं, फिर अप्रैल मई में लोग आते हैं, जुलाई में लोग आ जाए, तो 4 साइकिल होते हैं, इन 4 साइकिलों के लिए फिर आपको प्लेस किया जाता है। इन केस अगर आप जुलाई में नहीं सेलेक्ट होते तो आपको फिर जो है ना सितंबर इंटेक के लिए रखा जाता है, अगर उसमें भी आप सेलेक्ट नहीं होते फिर आपको जनवरी के लिए रखा जाता है। सो दैट हाउ ये फेलोशिप आपको अपॉर्चुनिटी देता है कि अगर एक बार सेलेक्ट नहीं हुए आपको बार बार आपकी प्रोफाइल शेयर की जाती है।
तो बेहद शुक्रिया अजीजुल्ला साहब, आपने हमारे सुनने वालों को एटलस स्कोर के बारे में मालूमात दी, आपका बेहद शुक्रिया।
मीडियम वेव 972 किलोहर्ट्ज़ पर यह है वॉइस ऑफ अमेरिका वॉशिंगटन। हमारी वेबसाइट है urduvoa.com।
जी, वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं प्रोग्राम आपकी दुनिया। मैं हूं प्रोग्राम की मेजबान यास्मीन जमील। हमने बात की अभी पाकिस्तान में फलाही इदारों या फलाही सरगर्मियों में नुमाया खिदमत अंजाम देने वाले पाकिस्तानी माहरीन के लिए अमरीका में उनके अपने शोबों में तरबियत और मुलाजमत के मौकों की। तो अब हम बात करते हैं सेहत के शोबे में बैरून मुल्क रोजगार के मौकों की, और हम फोकस करेंगे पाकिस्तान की नर्सों पर जिनके लिए तरबियत का एहतमाम कर रहे हैं कराची में नर्सिंग की तरबियत के एक मरकज के फाउंडर हैं मलिक अहमद जलाल, जो इस वक्त टेलीफोन पर हमारे साथ मौजूद हैं। और अहमद जलाल जो हैं माहिर हैं हेल्थ के शोबे में, टेक्नोलॉजी के शोबे में, सोशल और प्राइवेट और गवर्नमेंट के सेक्टर में जो एंटरप्राइज है उसके, तो हमारे साथ टेलीफोन पर इस वक्त मौजूद हैं। अस्सलाम वालेकुम मलिक अहमद जलाल साहब। मैं ठीक हूँ, और आपका आपका बेहद शुक्रिया, आपने हमारे प्रोग्राम के लिए, आपकी दुनिया के लिए, हमारे सुनने वालों के लिए वक्त निकाला। तो आप बताइए हमारे सुनने वालों को कि इस वक्त पाकिस्तान में नर्सिंग के शोबे की क्या सूरत हाल है, और उसके बाद हम आपसे ये सवाल करेंगे कि इस शोबे में सरकारी इदारे तो पहले ही गालिबन तरबियत का एहतमाम करते हैं, तो आपका जो तरबियती प्रोजेक्ट है वो हुकूमत के तरबियती प्रोजेक्ट से किस तरह मुख्तलिफ है और किस तरह उसी जैसा है? जी
जी बिस्मिल्लाह रहमान रहीम, बहुत बहुत शुक्रिया आपके और आपकी दुनिया का कि आपने इस बहुत अहम मौजू के ऊपर बात करने का मौका दिया। देखिए पाकिस्तान में नर्सिंग का जो हालात है वो वही है जो हमारे यहाँ मोस्ट ऑफ ह्यूमन कैपिटल डेवलपमेंट इनिशिएटिव के हालात हैं, वो कोई इतने खासगार नहीं है, इतने पॉजिटिव नहीं है। हमारा ज्यादातर जो आपके ने देखा एक्सपोर्ट होता है लेबर, वो अनस्किल्ड या सेमी स्किल्ड लेबर होता है, वो स्किल्ड लेबर नहीं होता, यही नंबर्स हैं। और आजकल की जो हमारे ट्रेंड है जो हम देख रहे हैं पिछले 3 साल से हमारे जो वर्कर्स हैं उनका डाउनवर्ड ट्रेंड रहा है, उनका रुझान नीचे की तरफ रहा है। पिछले 3 साल में हर साल तकरीबन एनीवेयर 12-15% कमी आई है जो हमारे वर्कर्स है बाहर। तो ये हमारा जनरली हमारा जो मुल्क का हमारा जो ट्रेंड रहा है वो है हमेशा नॉन स्किल्ड वर्कर्स की तरफ। अब आ जाए नर्सिंग के एरिया में, ये बहुत इंपॉर्टेंट एरिया है, और ये इसलिए इंपॉर्टेंट एरिया है बिकॉज ना सिर्फ ये एक रोजगार बल्कि एक अच्छा सॉलिड आपको प्रोफेशनल और करियर का फ्राहम करता है। हमारी जो नर्सिंग हैं जब वो दुबई अगर जाती हैं तो इनकी जो तनख्वाहें होती हैं वो तकरीबन 10,000 दिरहम से ऊपर होती हैं। हमारे जो कोई ड्राइवर होते हैं या कोई नॉन-स्किल्ड वर्कर होते हैं इनकी तनख्वाहें 2,000 से 3,000 दिरहम के दरमियान होता है। तो एक तरह से हमारा अगर नर्सेज को हम इम्पोर्ट करें एक्सपोर्ट करें तो एक नर्स को उतनी मिलती है जितनी 3 नॉन-स्किल्ड या सेमी-स्किल्ड वर्कर्स को मिलता है। तो हमारे मुल्क के लिए जो आजकल हम जो जिक्र कर रहे हैं ज़र मुबादला का काफ़ी ज़खायर हमारे कमी आई है और हम मैन पावर एक्सपोर्ट का सोच रहे हैं तो स्किल्ड वर्कर्स और उसमें नर्सिंग का बहुत ज़्यादा एक किरदार हो सकता है और बहुत ज़्यादा इसमें काम करने की ज़रूरत है। आप तो माशाल्लाह वॉशिंगटन में हैं, आप अमेरिका में रही हैं, आप रहती हैं, तो आपने तो देखा होगा कि नर्सिंग का अस्पतालों में फिलीपींस का कितना पॉजिटिव और कितना ज़्यादा उनका इम्पोर्टेंट रोल है। ये हर जगह आप अस्पताल में जाए, वॉशिंगटन में जॉन हॉपकिंस में जाए, तो जॉन हॉपकिंस यूनिवर्सिटी दुनिया की मायनात तरीन हेल्थ केयर यूनिवर्सिटी है, مگر ان کا جو بینک بون ہے وہ فلپینو نرسز ہیں, اور اس کے اوپر انہوں نے پچھلے 20 یا 25 سال سے کام کیا ہے, اور وہاں سے حساب یہ ہے کہ فلپینس میں تقریباً 200 لاکھ کے قریب رجسٹرڈ نرسز ہیں, جن میں سے صرف 25,000 ہیں جو کہ فلپینس کے اندر کام کرتے ہیں, 1,63,000 ہیں جو فلپینس سے باہر کام کرتے ہیں, اینڈ موسٹ آف دیم ورک آئیدر یو کے میں, یو ایس میں, یورپ میں, ایون مڈل ایسٹ میں. سو یہ لہٰذا ایک ایریا ایک ایسا ہے جہاں پہ بہت زیادہ کام کیا جا سکتا ہے نمبرز میں, بڑے نمبرز میں, مگر انفارچونیٹلی پاکستان میں اس کی طرف زیادہ توجہ نہیں دی گئی, اور اس کی طرف زیادہ ہمارا
تو حکومت کی طرف سے بھی کوئی جو نرسنگ کی عام طور پر جو تربیتی پروگرام ہوتے ہیں ان میں اس چیز کا خیال نہیں رکھا جاتا کہ آیا ان کو باہر بھیجنے کے لیے بھی کوئی مواقع پیدا کیے جائیں؟
جی بالکل, اس میں دو مسئلے ہیں مشاسین صاحب, اس میں ایک کلچرل ایشو ہے اور ایک جیسے آپ کہتے ہیں ڈیمانڈ سائڈ ایشو اور ایک سپلائی سائڈ ایشو. کلچرل یہ ایشو ہے کہ دیکھیے ہم لوگ ذرا لوگ ایز اے قوم ہماری جو کلونیئل تھنکنگ ہے وہ ابھی تک رہی ہے, ہم ایلیٹسٹ تھنکنگ ہیں, تو ہم جاتے ہیں وائٹ کالر جابس کی طرف, ہر کوئی ڈاکٹر بننے کی کوشش کرتا ہے. اب آپ کو پتا ہے کہ ایک لمٹ ہوتی ہے ڈاکٹرس کی ریکوائرمنٹ کی, تو میں آپ کو یہ ریشیوز ہیں گلوبلی اسٹینڈرڈ کہ 1,00,000 بندے پہ ایک ڈاکٹر کی ضرورت ہوتی ہے اور 1,00,000 بندے پہ 3 نرسز کی ضرورت ہوتی ہے ایک ایوریج پاپولیشن. حالانکہ نرسز کی ضرورت زیادہ ہے مگر اس کے باوجود بھی ہمارے ملک میں یونیورسٹی میں میڈیکل اسکولوں کے اوپر آپ دیکھیں بھرمار ہے, بہت زیادہ کھل گئے ہیں, مگر اس کے مقابلے میں نرسنگ انسٹیٹیوٹس کا اتنا رجحان نہیں ہے. میری دو بہنیں آ خان سے ڈاکٹر ہیں, اور مجھے یاد ہے وہ جب 1980s اور 1990s میں پڑھا کرتی تھی, وہ مجھے بتاتی تھی یار ہمیں کم عزت دی جاتی ہے اور نرسنگ کو زیادہ عزت دی جاتی ہے آ خان, بیکاز آ خان جو پاکستان کا مہاراج اور سب سے بہترین اسپتال ہے وہ چلتا اپنی نرسنگ کے بیسس پہ ہے, وہ ان کے نرسز بہت اسٹرانگ ہیں. میں نہیں کہہ رہا کہ ڈاکٹرز امپورٹنٹ نہیں ہیں, بس ایک ہسپتال کا آفٹر کیئر اور ان کی جو ایفیشنسی آتی ہے وہ نرسز سے بہت ڈپینڈ کرتی ہے ہمارے. سو یہ ایک طرح سے ہمارا ایک کلچرل ایشو ہے کہ ہم لوگ ہر کوئی ڈاکٹر بننا چاہتا ہے اور نرس نہیں بننا چاہتا, اور میں آپ کو کاسٹ ڈیفرینشیل بتا دوں گا کہ کاسٹ ڈیفرینشیل نرس اور ڈاکٹر بننے میں 10 ٹائم سے زیادہ ہے, 10 سے 15 ٹائم اٹس مور ایکسپینسو ٹو بیکم اے ڈاکٹر. اگر آپ مجھے بتائیں کہیں گے میں آپ کو ایکسپلین کروں گا. ایز کمپیئر ٹو نرس,
بالکل
نمبر ون ایشو کلچرل ہے, اور نمبر ون ایشو ہم اس کو نہیں کرتے. نمبر ٹو ایشو سپلائی سائڈ ہے, اور وہ سپلائی سائڈ میں دو چیزیں ہیں. ایک تو چیز یہ ہے میم کہ جب فلپینس نے یہ کوشش کی اور یہ رجحان ان کا آیا کہ ہم نرسنگ کو ہم آگے فروغ دیں گے اور آگے لے کے چلیں گے, تو انہوں نے ایک ایجنسی بنائی تھی جو کہ ہمارے ایکویلنٹ ہے اوورسیز پاکستان فاؤنڈیشن کی, جو کہ مارکیٹ کرتی تھی اور ڈیمانڈ جنریٹ کرتی تھی نرسنگ کی دنیا میں فلپین نرسز کے لیے. ہمارے یہاں اس طرح کے کوئی ایکویلنٹ ناکام ہوتا ہے, ہمارے ہاں اس کے ایکویلنٹ کوئی ادارہ ہے. ہماری ایمبیسیز کو چاہیے, چاہے یو ایس میں ہو, یو کے میں ہو, کہ وہ ہمارا جو مین پاور ہے, میں نرسنگ کی بات نہیں کر رہا, ہمارے باقی اسکل ورکرس کو, ان کو چاہیے کہ جی پاکستانی ورکرس سے ایکسپو ہوں اور پاکستانی ورکرس کو وہ برانڈ کریں اور وہ ان کو آگے کی طرف لے کے جائیں, ان کو برانڈنگ کریں اور ان کو ایک مارکیٹنگ کریں اس پورے ایریا کو.
ابھی حکومت ہماری بھی بات ہوئی تھی کچھ, ابھی حال ہی میں میری ایک بات ہوئی تھی اوورسیز پاکستانیز کے جوائنٹ سیکرٹری سے, تو وہ بتا رہے تھے کہ حکومت اس پر توجہ دے رہی ہے کہ جو اسکلڈ ورکرز ہیں ان کے لیے ایک ویب سائٹ بنا رہے ہیں پاکستان میں بنائی جا رہی ہے, جس میں وہ کنیکٹ کر دیں گے جو اسکلڈ لیبر ہے ان کو سب کا ڈیٹا بیس ایک بن جائے گا, جس کو کنیکٹ کر دیں گے بیرون ملک جو ادارے ہیں جو ہائر کرتے ہیں ان سے, ان کو ہیومن ریسورسز سے کنیکٹ کر کے وہ کوشش کر رہے ہیں, لیکن ظاہر ہے کہ ابھی اس پر کام شروع ہوا ہے لیکن ابھی کسی حتمی نتیجے تک نہیں پہنچا. تو لیکن آپ نے جب یہ شروع کیا, آپ نے کہا کہ بڑے پیمانے پر آپ نے ایک نرسنگ کا ایک ٹریننگ مرکز شروع کیا ہے, تو یہ آپ کیسے کر پائے؟ کیا آپ آلریڈی کوئی ادارہ پہلے سے چلا رہے تھے اسکلڈ لیبر کو ٹریننگ دینے کا, یا خصوصی طور پر آپ نے نرسنگ کے شعبے کو چنا تربیت دینے کے لیے, اور وہ بھی ایسی تربیت کہ وہ بیرون ملک روزگار حاصل کر سکیں؟
جی میم, ایکچولی میرا ایکسپیرینس کافی جیسے 3 سے 4 سال کے لیے 4 سال سے ہیلتھ کیئر سیکٹر سے رہا ہے. اس میں ہمارا میں ایک ادارہ ہے امن ٹیک, امن انسٹیٹیوٹ آف ووکیشنل ٹریننگ, اس کو میں سیکھے ہوتا تھا تقریباً 3 سال کے لیے. امن فاؤنڈیشن کا اور جو اس کا ایک اور ادارہ ہے جیسے آرگنائزیشن, اس کا میں سیکھے ہوتا ساڑھے 3-4 سال کے لیے. تو یہ امن ٹیک پاکستان کا سب سے زیادہ سوفیسٹیکیٹڈ اسٹینڈ الون वोकेशनल ट्रेनिंग इंस्टीट्यूट है, यहाँ पे तकरीबन अब तक 13,000 के करीब यंग लड़के और लड़कियों को स्किल्स में, और स्किल्स क्या है, मैकेनिकल, इलेक्ट्रिकल, ऑटो मैकेनिक, मेकेट्रॉनिक्स, प्लम्बिंग, जो है इंडस्ट्रियल डिजाइन, इसके 6 महीने से लेकर साल तक के कोर्सेज कराए जाते हैं। यहाँ कोर्सेज यूके की एक ऑर्गेनाइजेशन है सिटी एंड बिल्ड, वो उनका सर्टिफिकेशन होती है, उनकी टेस्टिंग होती है और उनके बाद हम उनको प्लेस करते हैं। ये पाकिस्तान का बाहर इदारा है जो कि प्राइवेट एरिया में इनकी प्लेसमेंट से, देखिए जो स्किल ट्रेनिंग होती है, अनलाइक नॉर्मल एजुकेशन, कन्वेंशनल एजुकेशन इज नॉट, ये एजुकेशन फॉर द सेक ऑफ एजुकेशन नहीं होती, एजुकेशन फॉर द सेक ऑफ एम्प्लॉयमेंट होती है। तो सबसे इम्पॉर्टेंट एरिया, सबसे इम्पॉर्टेंट ये बात होती है, वो है कि बच्चों को रोजगार मिले, उनको नौकरी मिले। सो हमारा जो इदारा जहाँ पे मैं पहले था, नहीं हूँ, वहाँ पे हमारी जो प्लेसमेंट रेट थी वो तकरीबन 70% थी। सो ये 70% जो बच्चे हमारे साथ निकलते थे, और ये ज्यादातर बच्चे गरीब घरानों से होते थे जो कि मैट्रिक या SSC पास होते थे, इससे ज्यादा नहीं, इनकी फाइनेंशियली इनके पास कैपेबिलिटी नहीं थी कि वो ट्रेन ज्यादा कर सके, एजुकेशन ज्यादा।
तो उसकी बेस पर आपको ये तजर्बा था कि, तो आप ये कह रहे हैं कि अमन टेक या अमन फाउंडेशन के तहत आपको एक्सपीरियंस हासिल हो गया था कि आप तरबियत दे सकें मुख्तलिफ स्किल, मुख्तलिफ स्किल्स में। लेकिन जो इस वक्त आपका जो नर्सिंग का इदारा है, उसमें आप ये बताइए कि कितनी नर्सों को अब तक ट्रेनिंग दे चुके हैं, ट्रेनिंग का तरीक़ाकार क्या है, और उसके बाद उसकी सक्सेस स्टोरीज क्या है, कितनी नर्सों को बाहर रोजगार के मौके मिले या आपने उनको मदद की रोजगार हासिल करने में?
जी, तो मैं आपको मैं नर्सिंग के एरिया में बताऊं कि अमन फाउंडेशन के अपना एम्बुलेंस बहुत मशहूर अमन एम्बुलेंस के नाम से हैं, जो उनकी हम ट्रेनिंग किया करते थे। तो उसमें एक होता है नर्सेज, एक होता है इमरजेंसी मेडिकल टेक्नीशियन। इसकी एक स्पेशलाइज ट्रेनिंग होती है कि इमरजेंसी में आप नर्सेज को, आप इनको ट्रेनिंग दें ताकि वो अगर इंसान को इमरजेंसी हो, खुदा न खास्ता, उसमें क्या ट्रेनिंग करते हैं। सो एक हमने उनकी भी हमने काफी ट्रेनिंग की थी। तकरीबन हमारे पास खुद कोई 500 से 600 पैरामेडिक्स होते थे और इमरजेंसी मेडिकल टेक्नीशियन होते थे, जो कि हम खुद ट्रेन करते थे और हमसे ट्रेन होकर फिर आगे मार्केट में भी गए हैं। उसके अलावा हमारे यहाँ तकरीबन 350 कम्युनिटी हेल्थ वर्कर्स हैं। ये हमारा काफी बड़ा प्रोजेक्ट था जो कि लांडी कोरंगी में हमने कम्युनिटी हेल्थ वर्कर्स को 350 को ट्रेन किया था, जो जच्चा और बच्चा के सेहत के मामला में वो घर घर जाके उनकी सेहत करते थे, की जिम्मेदारी करते थे और उनको गाइड करते थे। ये इनकी भी ट्रेनिंग और डेवलपमेंट हमारा एक इंस्टीट्यूट होता था, अर्बन हेल्थ इंस्टीट्यूट, इससे हुआ था। हमारा एक बहुत अच्छा एक केस स्टडी है कि हमारा एक ग्रेजुएट था जो इमरजेंसी मेडिकल टेक्नीशियन था, उसने जाके एक खुद अपना नर्सिंग पैरामेडिक ट्रेनिंग इंस्टीट्यूट खोला है कराची में। तो ये मेरा सारा के सारा मेरा एक्सपीरियंस था। तो जब मैं अमन फाउंडेशन को तकरीबन आज से 3 से 4 महीने पहले छोड़ा है और मैंने अपना इरादा किया कि यार पाकिस्तान में अगर इम्पैक्ट लाना है और स्केल लाना है तो नर्सेज और हेल्थ केयर को इम्पैक्ट करना चाहिए, तो मैं अपना सारा एक्सपीरियंस लेके आया हूँ। अभी जो हमारा इदारा है वही कॉर्डोबा अलाइड हेल्थ ट्रेनिंग इंस्टीट्यूट है, जो कि अभी अभी हमने शुरू किया है, और उसमें आइडिया ये है कि हम लोग नर्सिंग को वोकेशनल ट्रेनिंग की तरह से डील करते हैं, ट्रेन करते हैं, इसको एक प्रोफेशनल क्वालिफिकेशन की तरह ट्रेन करना चाहिए और एक कॉर्पोरेट एनवायरनमेंट में और एक इंस्टीट्यूशनलाइज एनवायरनमेंट में करना चाहिए। वरना मोस्ट इदारे हैं ये काफी कॉटेज इंडस्ट्री की तरह, ना इनके पास प्रॉपर सर्टिफिकेशन है, ना प्रॉपर लैब्स है, ना प्रॉपर इक्विपमेंट है और ना ही प्रॉपर इंस्ट्रक्टर्स हैं। सो एक तरफ से एक आप समझ लें कि आगा खान जिस तरह है एक प्रॉपर इंस्टीट्यूशन बना था, उसी तरह ये कॉर्डोबा लाइट हेल्थ ट्रेनिंग इंस्टीट्यूट है, जो कि ना सिर्फ एक जो अभी कराची में है बल्कि पूरे पाकिस्तान में तकरीबन हर शहर में 2 से 3 होने चाहिए ताकि एक स्टैंडर्ड क्वालिटी ट्रेनिंग दी जा सके। उसका तरीका ये है कि SSC के बाद 4 साल की डिग्री होती है जिसे BSN कहते हैं, उसमें बहुत प्रैक्टिकल ट्रेनिंग होती है जो अस्पतालों में होती है और थ्योरेटिकल ट्रेनिंग होती है जो कि फराहम की जाए और उसको बेहतर से बेहतर क्वालिटी के तर्ज पे किया जाए ताकि नर्सेज बेहतर क्वालिटी की बन के जाए। इस वक्त जो हो रहा है, जो हमारे नर्सेज बन के आ रही है, वो अनफॉर्चुनेटली अच्छी क्वालिटी की नहीं है और उसकी वजह ये है कि हमारा सर्टिफिकेशन मैकेनिज्म इतना अच्छा नहीं है कि हम उनको असेस कर सकें और जान सकें और उनको किस लेवल तक जाके उनको ट्रेनिंग
नहीं। लेकिन जो बात वही रहेगी, बैरून मुल्क उनको रोजगार के मौकों के लिए आप क्या करेंगे, वो क्या स्ट्रेटेजी है आपकी?
देखिए उसके लिए एक दो स्ट्रैटेजी, एक فرسٹ آف آل اس میں میں ایک آپ کو بات کروں, بیرون ملک آپ کی نرسز اس وقت تک نہیں جا سکیں گی جب تک آپ کی کوالٹی اچھی نہیں ہے, نرسز کی ٹریننگ نہیں ہے. اگر آپ کی کوالٹی اچھی نہیں ہے وہ نہیں لیں گے, بیکاز وہ آپ کو ٹیسٹ کریں گے اور اس میں آپ کی نرسز کے اوپر پورا نہیں آ سکیں گے. تو سب سے پہلے یہ ہے کہ آپ کو سب سے بہتر کوالٹی ان کو ٹریننگ دینی چاہیے, ریگولر ٹریننگ دینی چاہیے.
نہیں تو آپ آپ کے یہاں آپ کی جو ٹریننگ نہیں, جلال صاحب آپ کیا کریں گے, آپ کی کیا خاص فرق ہوگا جو آپ ان کو ٹریننگ دیں گے کہ وہ باہر ان کو روزگار بھی مل سکے؟ اور جو لوگ جو خواتین اس وقت ہمارا پروگرام سن رہی ہیں اور اس شعبے میں آنا چاہ رہی ہیں, وہ آپ کے شعبے آپ کے جو ادارہ ہے تربیتی اسے کس طرح استفادہ کر سکیں گے, کس طرح آپ تک پہنچیں گے, کس طرح وہ اپلائی کریں گے, کتنے عرصے کا یہ کورس ہوگا اور اس کے لیے ان کو کیا پے کرنا پڑے گا؟
دیکھیے یہ جو ادارہ ہے یہ چار سال کا ٹریننگ کورس ہے, فور ایئرس کا ہے. اس کے لیے منیمم ریکوائرمنٹ 50% میٹرک میں 50% مارکس چاہیے اور SSC میں 50% مارکس چاہیے. یہ اب اسٹینڈرڈ گورنمنٹ جو PNDC ہے, پاکستان نرسنگ کاؤنسل, انہوں نے اسٹینڈرڈ ریکوائرمنٹ نکال دیا. یہ ایک اس کی ریکوائرمنٹ ہے. اس کے بعد جب اپلائی کریں گے, آپ کی چار سال کی ٹریننگ ہوئے گی اور چار سال میں آپ کے ٹیسٹنگ ہوتی رہے گی. اس کے بعد ہم یہ کر رہے ہیں کہ جو کنگس کالج کا جو ٹرسٹ ہے, جو UK میں ٹرسٹ ہے, وہ پوری کی پوری لندن کی جو نرسز ہیں ان کو ہائرنگ کے لیے ریسپانسبلٹی ان کی ہے. سو جیسے جیسے ہماری نرسز گریجویٹ کرتی ہیں, ہم ان کے ساتھ ہم ڈسکشن میں ہیں, ان کے ساتھ پارٹنرشپ کریں گے کہ وہ ان کو ٹیسٹ کرے, اسیس کرے اور جو لندن کے جو سارے ٹرسٹ ہسپتال ہیں اس میں ان کو پلیس کرے. مگر اگین آئی کم بیک یو مین, اٹس ناٹ اباؤٹ ایون آپ لوگوں کو پلیس کر دیتے ہیں. ہمارا بہت ایکسپیرینس ہے, ہمارے بچے جاتے ہیں UAE میں اور ادر ایریاز میں جاتے ہیں, ہمارے پاکستان سے جاتے ہیں, مگر وہ بیکاز کوالٹی نہیں ہوتی ان کی, وہ ان کو جاب بھی مل جائے تو وہ سسٹین نہیں کر سکتے, وہ 6 مہینے میں واپس آ جاتے ہیں یا نکالے جاتے ہیں. سو آئی ول ریٹریٹ بیک ٹو اٹ کہ کوالٹی از دا موسٹ امپورٹنٹ.
تو آپ کا جو ادارہ ہے, آپ کا جو ادارہ ہے وہ تو پرائیویٹ ہے, تو کیا گورنمنٹ کے ساتھ آپ مل کر کام کریں گے یا الگ سے ہی آپ کا یہ کام جاری رہے گا؟
دیکھیے گورنمنٹ کے ساتھ آپ کو مل کے کام کرنا چاہیے, اور بیکاز جو بیسک سرٹیفیکیشن ہوگی, جو DSN ہوگی جسے بیچلرز آف نرسنگ کہتے ہیں, وہ گورنمنٹ کی سرٹیفیکیشن ہے, وہ پاکستان نرسنگ کاؤنسل کی سرٹیفیکیشن ہے, وہ بیسک ریکوائرمنٹ ہے جو آپ کو پورا کرنا ہوگا. اس کے اوپر ہم اپنی خود سرٹیفیکیشن لے کے آئیں گے جو کہ میک شیور کہ ان کی کوالٹی ایسی ہے جو کہ فورن لیول کو اور فورن ریکوائرمنٹس میں, بے شک وہ فلپینس کی ہیں یا بے شک وہ کنگس کالج ٹرسٹ کی ہے, کنگس کالج ہاسپٹل کی ٹرسٹ کی ہے, وہ اس لیول کی سرٹیفیکیشن لائیں گے. جب وہ آپ کے پاس سرٹیفیکیشن ہوئے گی تو اس کا مطلب ہے یو آر سند یافتہ ہیں, آپ کے پاس سرٹیفائڈ ہیں کہ آپ دنیا بھر میں ان جو ہے اداروں کی کوالٹی میں جو کہ لندن یا فلپینس کے معیار.
تو کتنی نرسوں کو آپ ایک خاص عرصے میں ٹرین کر دیں گے؟ جلدی سے آخری سوال آپ سے.
تو ہماری جو نرسز ہیں تقریباً ہم 30 سے 50 نرسز کو ہم ٹرین کریں گے اوور نیکسٹ 4 ایئرز, بٹ یہ صرف ایک انسٹیٹیوٹ میں ہے. ہمارا یہ ارادہ ہے اور دیٹس ویئر دا ایکسپیرینس آف اسکیلنگ کمز ان, کہ یہ ایسا ایک ادارہ نہ ہو بلکہ پورے پاکستان میں کوئی 10 سے 12 ایسے ادارے ہوں جو بیک وقت 30 سے 50 نرسز کو ٹرین اور گریجویٹ کر رہے ہوں.
ٹھیک, تو آپ کوشش کریں گے کہ اپنا یہ ادارہ جو کراچی میں اس وقت قائم ہے آپ اس ادارے کو پھر ایکسٹینڈ کریں گے پاکستان کے دوسرے شہروں میں بھی؟
دیکھو جی, آزاد کشمیر میں لے کے جائیں, بیکاز وہاں پہ بڑا ایجوکیشن ہے, وہاں پہ خواتین کافی لندن جاتی ہیں, ان کو نرسز میں ٹرین کر کے آپ ان کو لے کے جائیں ڈفرنٹ ڈفرنٹ ادارے میں, KTK میں جائیں, جہاں پہ بھی ایجوکیٹڈ مڈل پاس خواتین یا مرد ہیں ان کے اس علاقے میں
جائے, وہاں
بھی
ذریعہ معاش لوگوں کے. بے حد شکریہ ملک احمد جلال صاحب, پروگرام کو سمیٹنے کا وقت ہوا, ہم آپ کا بے حد شکریہ ادا کرتے ہیں. آپ پاکستان میں نرسنگ کی تربیت کے ایک مرکز کے فاؤنڈر ہیں جو صحت اور ٹیکنالوجی کے شعبے میں سرکاری, غیر سرکاری اور سوشل انٹرپرائز سیکٹر میں کاروبار اور تربیت دینے کا وسیع تجربہ رکھتے ہیں. ہمارے پروگرام میں آپ نے شرکت کی, آپ کا بے حد شکریہ. ہمارے پروگرام کی پروڈیوسر تھی بہجت جیلانی اور انجم ہیرل گل. یاسمین جمیل کو آپ کی دنیا سمیٹنے کی اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.